السلام علیکم. پاکستان میں 7 رات کے 8، بھارت میں 8:30، اور یہاں ہمارے اسٹوڈیوز کی گھڑیوں میں دن کے 11 بج رہے ہیں. وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک بلٹن کے ساتھ. بھارت کے زیر انتظام کشمیر کی انتظامیہ نے منگل سے وادی کے مختلف حصوں میں کرفیو نافذ کر دیا ہے. یہ اقدام ایسے وقت میں کیا گیا ہے جب ایک روز بعد بدھ کو بھارتی کشمیر کی خصوصی آئینی حیثیت کے خاتمے کا 1 سال مکمل ہو رہا ہے. سول ایڈمنسٹریٹر شاہد اقبال چودھری نے کہا ہے کہ سیکیورٹی خدشات کے پیش نظر وادی کے صدر مقام سری نگر میں لاک ڈاؤن نافذ کیا گیا ہے. ان کے بقول حکام کو اطلاعات مل رہی تھیں کہ بھارت مخالف کچھ گروہ 5 اگست کو یوم سیاہ کے طور پر منانے کا ارادہ رکھتے ہیں، اور انہوں نے مظاہروں کا بھی انتظام کر رکھا ہے. امریکی خبر رساں ادارے ایسوسیٹڈ پریس کے مطابق پولیس اور پیرا ملٹری فورسز کے اہلکار لوگوں کے گھروں پر جا کر انہیں گھروں میں رہنے کی تلقین کر رہے ہیں. حکومتی فورسز نے سڑکوں، پلوں اور چوراہوں پر رکاوٹیں اور خاردار تاریں بھی لگائی ہوئی ہیں. شاہد اقبال چودھری نے حکم نامے میں کہا ہے کہ کرفیو منگل اور بدھ کو نافذ العمل رہے گا. انہوں نے کہا کہ ایسی کئی اطلاعات موصول ہوئی ہیں کہ علیحدگی پسند اور پاکستان کے حمایت یافتہ گروہ 5 اگست کو یوم سیاہ کے طور پر منانے کا ارادہ رکھتے ہیں. اس دوران کسی پرتشدد کاروائی یا مظاہروں کے امکان کو بھی رد نہیں کیا جا سکتا. 5 اگست 2020 کو بھارت کے زیر انتظام کشمیر کی خصوصی آئینی حیثیت کے خاتمے کا 1 سال مکمل ہو رہا ہے. گزشتہ سال اسی دن بھارتی حکومت نے اپنے آئین کے آرٹیکل 370 اور 35A کو منسوخ کرنے کا اعلان کیا تھا. بھارتی آئین کی ان شیخوں کے تحت کشمیر کو خصوصی حیثیت حاصل تھی. بھارتی حکومت نے آرٹیکل 370 اور 35A کے خاتمے کے بعد ریاست جموں و کشمیر کو 2 حصوں میں تقسیم کر کے وفاق کے زیر انتظام علاقوں کا درجہ دے دیا تھا. بھارتی حکومت کا موقف رہا ہے کہ یہ اقدامات وہ کشمیریوں کی زندگیاں بہتر بنانے کے لیے کر رہی ہے. امریکہ کے صدر ٹرمپ نے کہا ہے کہ افغانستان میں امریکی فوجیوں کی تعداد کو اس سال نومبر تک گھٹا کر 4,000 سے 5,000 تک کر دیا جائے گا. ٹرمپ نے یہ بیان ایچ پی او کے لیے ایکسیو کے ساتھ ایک انٹرویو میں دیا. ٹرمپ نے اپنے انٹرویو میں کہا کہ یہ پہلے سے طے شدہ ہے، ہم پچھلے 19 سال سے وہاں ہیں، ہم اس پر مذاکرات کر رہے ہیں کہ جلد ہی ہم فوجیوں کی تعداد کو کم کر کے 8,000 اور پھر 4,000 تک لے آئیں گے، لیکن امریکی صدر نے اس کا وقت نہیں بتایا، صرف اتنا کہا کہ جلد ایسا ہوگا. جب ان سے پوچھا گیا کہ نومبر میں امریکی صدارتی انتخابات کے موقع پر افغانستان میں فوجیوں کی تعداد کیا ہوگی تو انہوں نے کہا کہ تقریباً 4,000. صدر ٹرمپ کا یہ بیان ایسے میں آیا ہے جب امریکہ کے وزیر خارجہ مائک پومپیو نے قطر میں افغان طالبان کے سیاسی دفتر کے سربراہ ملا عبدالغنی برادر سے ویڈیو کانفرنس کے ذریعے رابطہ کیا ہے. طالبان کے مطابق دونوں رہنماؤں نے افغان امن عمل اور قیدیوں کی رہائی کے معاملات پر تبادلہ خیال کیا. ترجمان طالبان سہیل شاہین کا کہنا ہے کہ پیر کی شام ہونے والی اس ویڈیو کانفرنس میں ملا برادر نے امریکی وزیر خارجہ پر واضح کیا کہ بین الافغان مذاکرات کا آغاز طالبان قیدیوں کی مکمل رہائی سے مشروط ہے. اپنے ایک ٹویٹ میں سہیل شاہین کا کہنا تھا کہ امریکی وزیر خارجہ نے عید الاضحیٰ کے موقع پر طالبان کی جانب سے عارضی جنگ بندی کے اعلان کا خیر مقدم کیا. افغان صدر اشرف غنی اور طالبان اندیا دے چکے ہیں کہ عید الاضحیٰ کے بعد بین الافغان مذاکرات کا باقاعدہ آغاز ہو سکتا ہے. افغانستان کے صدارتی دفتر کا کہنا ہے کہ طلب کیا جانے والا لویا جرگا 3 نکاتی ایجنڈے پر غور کرے گا، جس میں طالبان کی قیدیوں کی رہائی اور افغانستان میں قیام امن کا طریقہ کار شامل ہیں. صدارتی دفتر کے ترجمان نے منگل کے روز ایک نیوز کانفرنس سے خطاب کرتے ہوئے کہا کہ صدر اشرف غنی نے 400 طالبان قیدیوں کی رہائی سے متعلق اپنے اختیارات لویا جرگے کو سونپ دیے ہیں. پاکستان کے وزیراعظم عمران خان اور افغان صدر اشرف غنی کے درمیان بھی پیر کو ٹیلیفونک رابطہ ہوا ہے. پاکستان کے دفتر خارجہ کی جانب سے جاری کیے گئے بیان کے مطابق عمران خان نے افغان امن عمل میں پاکستان کے مثبت کردار کا ذکر کرتے ہوئے کہا کہ افغانستان میں امن خطے کی امن و سلامتی کے لیے نہایت اہمیت کا حامل ہے. خبریں ختم ہوئیں.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
السلام علیکم سامعین، شہناز عزیز حاضر ہیں پروگرام چہارنگ کے ساتھ۔ آج اس پروگرام میں ہم بات کریں گے، کل 5 اگست کو بھارت کے زیر انتظام کشمیر میں آرٹیکل 370 کے منسوخی کے بعد کی صورتحال پر، اور برسر اقتدار بی جے پی پارٹی کا کہنا تھا کہ اس سے کشمیر کی صورتحال پر، عسکریت پسندی کے رجحان پر اور ساتھ ہی وہاں کے باشندوں پر بہت ہی مثبت اثرات ہوں گے، تو جائزہ لیں گے کہ اس ایک سال کے دوران بھارتی کشمیری نے کیا کھویا اور کیا پایا۔ بھارت میں حزب مخالف کی جماعتیں اس پر تنقید کر رہی ہیں کہ رام مندر کا سنگ بنیاد رکھنے کے لیے اسی تاریخ کو منتخب کیا گیا جو بھارتی کشمیر میں آرٹیکل 370 کی منسوخی کی تاریخ ہے۔ اس پر ہم بات کریں گے، افغانستان کی صورتحال پر بھی بات ہوگی جہاں جلال آباد میں جیل پر حملے میں جانی نقصان ہوا ہے، اور قیدیوں کی رہائی کا معاملہ ابھی تک متنازع ہے۔ تو لیجیے اب ایک مختصر آئی ڈی، پھر چلیں گے آج کے مختلف موضوعات کے جانب۔
یہ وائس آف امریکہ واشنگٹن ہے، آپ ہمارے پروگرام ہماری ویب سائٹ پر کسی بھی وقت دیکھ سکتے ہیں، پتہ ہے www.urduvoa.com۔
ایم ایم انصاری صاحب بھارتی حکومت میں متعدد اہم انتظامی عہدوں پر فائز رہے ہیں، اور اس کے ساتھ ہی انہوں نے بھارت کے زیر انتظام کشمیر میں برسوں تک کام کیا ہے، جس کا مقصد وہاں امن و امان کی صورتحال پیدا کرنا اور اس بات کے لیے سفارشات اور تجاویز پیش کرنا تھا کہ یہ صورتحال کس طرح بہتری کی جانب جا سکتی ہے۔ تو لیجیے ان سے بات کرتے ہیں۔ میں انصاری صاحب آپ سے صرف یہ سوال پوچھنا چاہوں گی، نمبر ایک تو یہ کہ 5 اگست کو، یعنی اب سے ایک دن بعد پورا ایک سال ہو جائے گا آرٹیکل 370 کی منسوخی کو، کشمیر کس جگہ کھڑا ہے اس وقت، اور جیسا کہ دعویٰ تھا بی جے پی کا کہ ترقی کے لیے کشمیریوں کی اور اس علاقے کے لوگوں کی یہ اقدام کیا جا رہا ہے، تو وہ کیا نظر آتا ہے؟
دیکھیے دو باتیں میں آپ سے عرض کرنا چاہوں گا۔ پہلی بات تو یہ کہ بی جے پی سرکار کا یہ الیکشن مینیفیسٹو تھا کہ جب وہ پاور میں آئیں گے، ان کی ابسلوٹ میجارٹی ہوگی، تو وہ آرٹیکل 370 کو ایبروگیٹ کر دیں گے، جو انہوں نے کیا۔ یہ ڈیسیزن جو ہے بڑا انیولیٹرل تھا، ان ڈیموکریٹک تھا، جس کی وجہ سے اعتراضات بہت ہوئے، اور اس سے اور اعتراضات ہوئے کہ جو ہندوستان کا جو میپ اس کے بعد نکل کر آیا، اس میں وہ بھی ایریاز شامل ہو گئے جو چین اور پاکستان کے کنٹرول میں ہمیشہ سے ہی رہے ہیں۔ تو ظاہر ہے کہ وہ تنازع جو ہے وہ ہمارے بارڈرز پہ بھی ہو گئے، جو آج آپ محسوس جانتے ہیں۔ دوسری بات یہ کہ تمام جو لیڈرز تھے، پولیٹیکل ورکرز لیڈرز تھے مختلف پارٹیز کے، یہاں تک کہ وہ بھی جو سینٹرل گورنمنٹ کے ساتھ تھے، ان کو ڈیٹینشن میں رکھا گیا، کچھ لوگوں کے خلاف ڈراکونین لا پی ایس اے لگا گیا، کچھ لوگوں کو بنا پیسے کے ہی ان کو ڈیٹین کر دیا گیا۔ تو دراصل اگر آپ دیکھیں تو اس سے کشمیر کے حالات جو ہیں وہ بد سے بدتر ہوتے چلے گئے، اس لیے کہ تمام پولیٹیشنز کو ہراس کیا گیا اور تمام جو ہے وہاں پہ ایک ڈبل لاک ڈاؤن ہو گیا۔ شروع میں 5 مہینے لاک ڈاؤن میں رہا، ظاہر ہے وہاں پہ کسی طرح کی کوئی ایکٹیویٹیز نہیں، پھر اس کے بعد یہ جو کووڈ تھریٹ آیا اس کی وجہ سے ہوا۔ تو اب دیکھا یہ گیا ہے کہ وہاں پہ پولیٹیکل پروسیس تو کسی بھی طرح کی نہیں ہے، دوسری اسٹرینجنٹ جو لاک ڈاؤن ہوا اس سے وہاں تمام تعلیمی ادارے بند ہو چکے، کوئی ایکٹیویٹیز نہیں ہیں، اور پولیٹیکل ایکٹیویٹیز کے ساتھ ساتھ ایجوکیشنل انسٹیٹیوشنز بند ہو گئے، اکانومی جو ہے وہاں کی بالکل تہس نہس ہو گئی، اس لیے کہ وہاں پہ لوگوں کو 4G یعنی جو لیٹسٹ ٹیکنالوجیز ہیں کمیونیکیشن کی، وہ ان کو یوز کرنے کا اختیار نہیں ہے۔ اس کے لیے حکومت نے سپریم کورٹ کے سامنے کہا کہ وہاں وار لائک سچویشن ہے، اس لیے اجازت نہیں دی جا سکتی، اور آن لائن جو یا ای کامرس کی جو فیسلٹیز ہیں وہاں کے لوگ اس کو پوری اچھی طرح سے اویل نہیں کر سکتے۔ تو مختصر میں یہ عرض کروں گا کہ پچھلے ایک سال میں وہاں پہ حالات بد سے بدتر ہی ہوتے گئے۔
جموں میں کیا صورت ہے؟
جموں میں تھوڑی صورتحال بہتر یوں رہی کہ وہاں پہ لاک ڈاؤن کا اثر کم رہا، وہاں لاک ڈاؤن رہا نہیں۔ دوسرے یہ کہ جموں چونکہ ہریانہ اور پنجاب سے بہت کلوز ہے، تو وہاں کے لوگوں کی آمد و رفت بنی رہتی ہے، ٹریڈ بزنسز وغیرہ ہوتے رہتے ہیں، تو ان کے اوپر یہ اثر کم ہوتا ہے، اس لیے کہ ملٹنسی جو ہے وہ زیادہ تر وہ کشمیر میں کشمیر ویلی میں ہے. تو میں جو آپ سے عرض کر رہا تھا یہ دقتیں جو ہیں وہ کشمیر ویلی میں ہی آتی ہیں.
اچھا انصاری صاحب ایک اور چیز جو تین چار ہمیں نظر آتے ہیں ایک ساتھ واقعات, جیسے ایک تو یہ کہ 5 اگست کو آرٹیکل 370 کی منسوخی, پھر یہ کہ رام مندر کی بنیاد رکھی جائے گی 5 اگست کو, اور فرانس سے رافیل طیارے بھی 5 اگست کو ہی بھارت پہنچ رہے ہیں. تو یہ محض اتفاقاً ہوا.
میں جو سمجھتا ہوں کہ عام طور پہ جو میڈیا میں بھی بہت سارے لوگ کہہ رہے ہیں وہ یہ کہہ رہے ہیں کہ 5 اگست کو جو کشمیر کے حوالے سے جو فیصلہ لیا گیا اس کے نتائج کوئی بہت زیادہ انکریجنگ رہے نہیں, اور وہ یہ دیکھتے ہوئے کہ نیشنل انٹرنیشنل میڈیا اس بات کو بہت ہائی لائٹ کرے گی کہ سرکار نے کہا کہ وہاں پہ ڈیولپمنٹ ترقی ہوگی اور وہاں پہ پیس اور سکون آئے گا, یعنی سسٹینیبل پیس ہوگی, وہ بھی نہیں ہے. تو اس کو چھپانے کے لیے, اس کو سپریس کرنے کے لیے کیا ہے کچھ کا تو یہ کہنا ہے. دوسرا یہ کہ یہ جو ایودھیا میں جو مندر کی تعمیر کے سلسلے میں یا تیاری وغیرہ کرنے کا, یہ بہت ممکن ہے کہ چونکہ مندر کا معاملہ ہے اور وہ ایک کہہ لیجئے کہ آستھا اور مذہبی بھی معاملہ ہے, تو ہو سکتا ہے کچھ آسپیشس ڈے بھی دیکھ کر کے کیا جا رہا ہو. تو اس کو دونوں نظریے سے دیکھا جا سکتا ہے, یہ سیاسی بھی ہو سکتا ہے اور دوسرا یہ کہ ریلیجیس بھی ہو سکتا ہے. لیکن جو مندر کی تعمیر سے ریلیٹڈ جو ایکٹیویٹیز ہوئی ہیں, میں سمجھتا ہوں کہ وہ کچھ یہاں کے کلچر کے مطابق آسپیشس ڈیز کو دیکھ کر کے کیا جا رہا ہوگا.
اور سامعین اب بات کرتے ہیں نیشنل کانگریس پارٹی کے قومی ترجمان میم افضل صاحب سے.
بھارتیہ جنتا پارٹی کوئی بھی کام اتفاقا نہیں کرتی, وہ پوری پلاننگ کے ساتھ سوچ سمجھ کر اسٹریٹجی کے تحت ایجنڈے کے تحت کام کرتی ہے, اور یہ بھی ایجنڈے کے تحت ہے. 370 پچھلے سال 5 اگست کو ہی ختم کی گئی تھی, اور آج ایک نئی چیز 5 اگست کو اس کی شروعات ہو رہی ہے. کورٹ کا فیصلہ ہے بھی سپریم کورٹ کا, اس کے نتیجے میں اجازت دی گئی ہے کہ وہاں پر مندر بنے, اور ظاہر ہے اس کو اب سب نے ایکسیپٹ کر لیا ہے, یہاں تک کہ مسلمانوں نے بھی اس کو بے دلی سے ضرور لیکن پھر بھی ایکسیپٹ کیا, اس لیے کہ قانون کو سب سے اونچا درجہ دینے میں ہمیشہ مسلمانوں نے پہل کی ہے اور آج بھی کر رہے ہیں, اور پورا دیش اس بات کو جانتا ہے. ابھی بہت سارے لوگ اس پر اعتراض کر رہے ہیں کہ اس میں جو مین لوگ تھے جنہوں نے اس میں کوشش کی, راجی سبرمنیم سوامی کا بیان آیا,
جی ہاں بالکل,
انہوں نے کہا ہے کہ اس میں جن لوگوں کو ہونا چاہیے وہ تو نہیں ہے, اور خاص طور پر پردھان منتری کی طرف ڈائریکٹ انہوں نے ان پر اٹیک کیا ہے, وہ کہا ان کا تو کوئی لینا دینا ہی نہیں ہے اس سے.
تو اس میں اپوزیشن کو بھی دعوت دی گئی ہے یا نہیں دی گئی؟
جہاں تک میری نالج ہے اس میں کوئی اپوزیشن پارٹی کا کوئی لیڈر, کوئی ایسا آدمی جو اپوزیشن سے تعلق رکھتا ہے اس کے اندر نہیں. 75 لوگوں کی لسٹ شاید بنائی گئی ہے جو ابھی لیٹسٹ آئی ہے, اس میں اپوزیشن کا کوئی لیڈر شامل نہیں ہے. اس کو اپنے سر پہ ایک تاج کی طرح بھارتیہ جنتا پارٹی سجانا چاہتی ہے. اب آنے والے وقت میں دیکھتے ہیں کہ لوگ کتنا ایکسیپٹ کرتے ہیں, اور جو لوگ اس کے اندر صحیح معنوں میں تھے ان کا ریکگنیشن ہوگا یا ان لوگوں کا ہوگا جو آج سر پہ سر پائے.
اچھا ایک آخری سوال آپ سے میں پوچھنا چاہوں گی کہ ایک سال ہوگا 5 اگست کو, تو کشمیر کی کیا صورتحال ہے اور اس پہ کیا بھارت میں جو مین اسٹریم پریس ہے اس کا کیا رد عمل ہے؟
دیکھیے کشمیر کی موجودہ صورتحال ابھی لیٹسٹ یہ ہے کہ ابھی تھوڑی دیر پہلے کشمیر کے اندر 5 اگست سے پہلے ہی, 5 اگست چونکہ اینیورسری ہے 370 ختم کرنے کی, اس میں یقیناً حکومت کی طرف سے کچھ نہ کچھ تقریبات کی جائیں گی, تو پورے کشمیر میں کرفیو تو لاگو ہو گیا ہے. تو اب جو آپ نے پوچھا کہ مین اسٹریم پریس کا کیا رول ہے, اب بھارت کے اندر مین اسٹریم پریس نام کی کوئی چیز نہیں ہے. ہمارے یہاں اب پریس دو ہیں, ایک جو صرف سرکار کی ہم نوائی کرتا ہے, جو صرف سرکار کے پوائنٹ آف ویو کو سامنے رکھتا ہے, اور اپوزیشن کو ہر چیز کے لیے مورد الزام ٹھہراتا ہے, اور ایک بہت لمیٹڈ وہ میڈیا ہے جو سچائی کو دکھانے کی کوشش کرتا ہے اور بڑی حد تک جتنی دکھا سکتا ہے وہ دکھاتا ہے. تو آج ہندوستان میں آزاد پریس, مین اسٹریم پریس, صحافتی آزادی والی بات جو ہے وہ خود بخود ختم ہو گئی ہے.
انند پگیٹر صاحب بھارت کے ایک ممتاز تجزیہ کار اور صحافی ہیں. وہ پریس کلب آف انڈیا کے پریزیڈنٹ ہیں, ایڈیٹر ہیں اور صحافت میں ان کا ایک ممتاز مقام ہے. بگیتکر جی بہت شکریہ وائس آف امریکہ سے بات کرنے کے لیے. میں کچھ جاننا چاہ رہی تھی کیونکہ آپ کا آن لائن نیوز پیپر بھی ہے, پھر آپ دلی میں پریس کلب کے سے آپ کا تعلق ہے, تو یہ جو بہت بڑی ایک تقریب ہے رام مندر کا جو افتتاح کرنے جا رہے ہیں وزیر اعظم, لیکن ہمیں کچھ نظر نہیں آتا اس کے بارے میں پریس میں زیادہ.
جو تھوڑے بہت تفصیلات جو انہوں نے دیے ہیں اس کے مطابق وزیر اعظم تو وہاں جائیں گے ہی جائیں گے اب, لیکن جیسے ایسا ہے کہ جیسے لال کرشن اڈوانی ہے یا مرلی منوہر جوشی ہے, یہ اس آندولن کے جنہوں نے ایکچولی جنہوں نے اس آندولن کو جو رام مندر کا جو تھا اس کے وہ نیتا تھے. رام مندر کے لیے بی جے پی نے جو کچھ شروعات کی تھی ایک مذہب کے مدعے کو ایک راجنیتک مدعا بنانے کی جو انہوں نے شروعات کی تھی, تو اس کا پورا جو نیتوتو تھا وہ لال کرشن اڈوانی اور مرلی منوہر جوشی جیسے نیتاؤں نے کیا تھا. لیکن دونوں کا جو ایج ہے وہ دیکھتے ہوئے ان کو صرف یہ کہا گیا ہے کہ وہ ورچوئل اس کا پارٹیسپیشن وہ کریں گے, یعنی وہ خود وہاں فزیکلی ان کو جانے کے لیے کوئی انوائٹ نہیں کیا گیا ہے. باقی جو تفصیلات جو ہیں جو ایکچوئل پروگرام کے ہیں وہ تو صرف 200 لوگوں کو اس میں شامل ہونے کے لیے بلایا گیا ہے. آج یو پی کے چیف منسٹر یوگی آدتیہ ناتھ جو ہے انہوں نے ایودھیا کا دورہ بھی کیا اور انہوں نے جو کچھ تیاریاں ہیں اس کا معائنہ کیا, اور اس میں پرائم منسٹر وزیر اعظم جب جائیں گے تو انہوں نے اس کی جو اسٹیج جو ہوگا اس میں صرف چار لوگ ہی بیٹھیں گے, اور باقی جو کل ملا کے انہوں نے جو آج جو اس کے جو تفصیل انہوں نے دیے اس کے مطابق 175 لوگ اس پروگرام کے اس جو پنڈال ہوگا یا جو کچھ ہوگا وہاں موجود رہیں گے. جو پہلا انوائٹ ہے یعنی پہلا انویٹیشن کارڈ ہے وہ انہوں نے اس پورے معاملے میں جو فرسٹ لٹیگینٹ جو تھے مسٹر انصاری
جی جی
ان کو دیا گیا ہے.
تو اس دن تاریخ کا انتخاب کیا گیا ہے وہ وہی دن ہے جس دن جموں کشمیر سے ایک آرٹیکل کا خاتمہ ہوا تھا اور اس کی جو خود مختاری تھی وہ ختم کر دی گئی تھی.
جس طرح کا یہ جو آیوجن اس پروگرام کا کیا گیا ہے اس میں یہ تو نشچت طور پہ ایک جس پہ کہتے ہیں اتفاق کی بات ہو سکتی ہے, یا اس میں کچھ لوگ یہ بھی کہہ سکتے ہیں کہ شاید جان بوجھ کر ایسا کیا جا سکتا ہے کہ جس میں آرٹیکل 370 جو پچھلے سال خارج کیا گیا تھا تو اس کو ایک سال پورا ہونے کے اس موقع پر ہی یہ رام جنم بھومی یا رام مندر کا جو نرمان کا جو کاریہ ہے کام ہے اس کی شروعات کرنے کا ایک پروگرام بنایا جا رہا ہے. لیکن جو ہندو المناک ہوتا ہے کہ جس کے طور پہ انہوں نے کچھ اچھے دن کو دیکھتے ہوئے اچھے دن کو ایک شروعات کے لیے تو وہ نکال کے وہ پورا انہوں نے یہ کیا ہے, اور سپریم کورٹ نے جو فیصلہ دیا تو آبویسلی سب پارٹیوں نے جو پولیٹیکل پارٹیز ہیں انڈیا کی تو انہوں نے ایک طرح سے اس کو ہاں کہہ دیا کہ ٹھیک ہے سپریم کورٹ کا اگر فیصلہ ہے تو اس زمین پہ رام کا مندر بنایا جائے. تو اس لیے اب اس کے معاملے میں راجنیتک دل بھلے کسی کے من میں کوئی شنکا ہو یا اس کے بارے میں کوئی ورودھ بھی ہو, لیکن کھلے طور پہ ظاہر طور پہ کوئی سیاسی دل جو ہے بھارت میں انڈیا میں وہ بولنے کے لیے کوئی تیار نہیں ہے. لیکن ایسے بہت ساری چیزیں ہیں, اب جیسے کہ بھارت میں کرونا ہے تو कोरोना का संकट इतना बड़ा है लेकिन फिर भी ये प्रोग्राम होने जा रहा है। दूसरी तरफ भारत में जो रफाल हवाई जहाज जो मंगवाए थे वो भी इसी वक्त आ गए हैं। इंडिया चाइना में जो कुछ हुआ है वो भी है। तो ये सारे अगर टाइमिंग को अगर हम देखेंगे तो कहीं ना कहीं कोई कुछ लोग उसको इत्तेफाक कहेंगे, कुछ लोग कहेंगे कि ये शायद एक प्री प्लान्ड वे में ये सरकार जो है ये अपनी पॉलिटिकल फिलॉसफी है उसको हासिल करने की दिशा में कदम बढ़ा रही है।
तो जैसे आपने पहले बात की, ऐसा लगता है कि काफी जो पार्टीज थी या लोग थे जो कि बहुत ज्यादा जिनका ताल्लुक रहा राम मंदिर के वाकये से, वो इसमें शामिल नहीं हो रहे, और इसकी कोई आपको समझ में आती है इसकी कोई वजह?
ऐसा है कि अब जैसे कि भारत के एक मशहूर पॉलिटिकल लीडर हैं डॉक्टर सुब्रमण्यम स्वामी
जी,
जो आरएसएस राष्ट्रीय सेवा से संघ जो बीजेपी यानी भारतीय जनता पार्टी की पेरेंट ऑर्गेनाइजेशन एक तरह से मानी जाती है, क्योंकि कहा जाता है कि बीजेपी इज अ पॉलिटिकल विंग ऑफ आरएसएस और वो बात सच भी है। तो डॉक्टर स्वामी जो आरएसएस की जिनकी बैकग्राउंड है और जो अब प्रेसिडेंट नॉमिनेटेड मेंबर हैं राज्यसभा के और काफी बड़े नेता हैं, पुराने नेता हैं, लेकिन उन्होंने एक अपना इंटरव्यू देके खुले तौर पे कहा है कि ये जो राम जन्मभूमि का जो जो एक पॉलिटिकल एजिटेशन बीजेपी की तरफ से शुरू किया गया था उसमें नरेंद्र मोदी हो या जो अभी के जो नेता है जो वहां जाके इस प्रोग्राम में शामिल होने जा रहे हैं, तो उनका उस आंदोलन से कोई ज्यादा कंट्रीब्यूशन रहा नहीं है। तो इसलिए इस मंदिर की नींव रखने का जो ये प्रोग्राम होने जा रहे हैं तो उनको एक तरह से वो दे आर एक्चुअली नॉट एलिजिबल फॉर दिस, इस तरह का एक बयान उन्होंने लिया है। तो उससे काफी वो चर्चा हो रही है सियासी सर्कल में। एक ऑब्वियस चीज है कि जो कुछ होने जा रहा है वहां तो उसके सारे जो जिसको कहते हैं कि सेंटर पॉइंट जो होंगे वो वजीर आजम ही रहेंगे, और एक तरह से जो बीजेपी का एक एजेंडा रहा है कि जिसमें तीन चार मुद्दे पर उन्होंने काफी कुछ कहा कि एक था कि 370 जो आर्टिकल था उसको रद्द करना, उसको खारिज करना, फिर राम मंदिर का निर्माण करना। तो बीजेपी भी उसी दिशा में अपनी जो फिलोसॉफी है, अपनी जो आइडियोलॉजी है, उस दिशा में उन्होंने जो जो अपने पॉलिटिकल एम्स एंड गोल्स रखे हैं उस दिशा में कदम बढ़ा रही है। आपको याद होगा तो जो पूरा ये राम जन्मभूमि या अयोध्या का जो पूरा जो आंदोलन है, जो मूवमेंट था, वो जो शुरू किया गया था वो उसका मकसद ही पॉलिटिकल था।
कांग्रेस के एक सीनियर रहनुमा सैफुद्दीन सो साहब
सुप्रीम कोर्ट में 29 जुलाई के दिन जब पेशी थी तो उस वक्त गवर्नमेंट ने पोजीशन ले ली सुप्रीम कोर्ट के सामने, सो साहब तो बिल्कुल आजाद है, वो अरेस्ट होने का सवाल नहीं है, वो बिल्कुल आजाद शहरी है, झूठ बोला गया। और सुप्रीम कोर्ट ने जो पिटीशन था अनिस कॉर्पस का, जो पिटीशन था मेरी बेगम का, उसको तस्लीम नहीं किया। तो उसी दिन मैंने यहाँ कहा कि मैं आजाद शहरी कहाँ हूँ, इंडिया जमा हो गया, 50 लोग होंगे सड़क पर। मैं दीवार से ऊपर गया तो मैंने इनको बताया कि भाई मैं हाउस अरेस्ट हूँ, डिटेंशन में हूँ, उनको बाहर नहीं छोड़ा जा रहा है और सुप्रीम कोर्ट के सामने झूठ बताया जा रहा है। अगर सुप्रीम कोर्ट वो झूठ जानना चाहते हैं तो मुझको क्यों नहीं बुला सकते हैं कोर्ट के रूप में? और अब जो मैं आपके सामने बोल रहा हूँ, मैं घर के अंदर कैद हूँ, باہر نہیں جانے دیا جاتا, اور کل میں نے دیکھ لیا کہ میرے گیٹ کو اندر سے بھی تالا چلایا گیا ہے. گویا میری بیگم جو جیل نہیں ہے وہ باہر جانا چاہے, اہل خانہ باہر جانا چاہے تو ان کو پہلے کھڑا ہونا ہے اور پولیس کا انتظار کرنا ہے کہ وہ چابی کب دوں گی اور کھولیں گے کب. اور وہی دقت میری لڑکی کو ہوتی ہے, سڑک پر کھڑا ہونا پڑتا ہے جب تک پولیس تالا کھولیں گے. آئی ایس کو جواہر لال نہرو اور پٹیل نے ایک ایسی سروس مانا تھا جو قانون کی پاسداری کریں گے, ہمیشہ لکھت میں لکھ کر جو حکم ہوگا اسی کو مانیں گے, وہ زبانی حکم نہیں مانیں گے. جبکہ جنہیں ریٹن مجھے نہیں دیا جاتا. جب میں بول رہا ہوں آپ کے سامنے, میں گھر میں قید ہوں اور میرے گیٹ پر ڈبل لاک ہے, تو کووڈ کے زمانے میں کہاں جاؤں اور کیا کروں گا, کون سی سیاسی سرگرمی ہے؟
سیف صاحب, کے اس سے پہلے آپ کسی سیاسی سرگرمی میں شامل تھے جب ایک سال پہلے یہ ختم کیا گیا آرٹیکل؟
نہیں, میں نے دیکھیے نہ کوئی مضمون لکھا, نہ کہیں تقریر کی, اور مجھ کو بند رکھا گیا. اور اس دوران میں باہر گیا, دلی بھی دو بار گیا, وہ صحت کے لیے ڈاکٹر سے ملنے کے لیے, اور باقاعدہ پولیس سے پرمیشن لے لی. سب سے بڑی خرابی کشمیر میں یہی ہے کہ یہاں پولیس ڈپارٹمنٹ میں کسی سطح پر لکھ کے نہیں دیا جاتا حکم.
یہ وائس آف امریکہ ہے. آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں. پتا ہے facebook.com/VOA Urdu.
پہلا الیکشن میں نے لڑا بارہ منڈا سے, پھر میں لوک سبھا چار بار میں منتخب ہو گیا لوک سبھا کے لیے, ساتویں آٹھویں نویں بارہویں لوک سبھا کا میں ممبر رہا. اس کے بعد نیشنل کانفرنس کے ساتھ میرے اختلافات ہو گئے, کیونکہ فاروق عبداللہ صاحب نے بی جے پی کے ساتھ شمولیت کی, تو میں کانگریس میں گیا. تو کانگریس نے مجھے دعوت دی, اور بڑے مطلب سوال ہے, اور سونیا جی نے اس موقع پر ٹرسٹ میں یہ کہلوایا احمد پٹیل کے ذریعے, اور دو تین جن سچ کے تھے اس وقت, تو انہوں نے بتایا کہ سونیا جی یہ سمجھتے ہیں کہ سور صاحب کانگریس کے لیے ایک ایسٹ ثابت ہوگا. تو تب سے میں کانگریس میں ہوں, جم کے ہوں. اب میرا کوئی عہدہ نہیں ہے, لیکن میں کانگریس مین ہوں, تو اور مجھے تعلق ہے مرکزی کانگریس کے ساتھ. سفر جو ہے پارلیمنٹ میں نے خوب بولا کشمیر کے مسائل پر.
اچھا سیف صاحب, میں یہاں یہ پوچھوں گی کہ ایک سال ہو گیا, یعنی کل ہو جائے گا 5 تاریخ کو, تو آپ کو کیا لگتا ہے, ظاہر ہے کشمیر کا مسئلہ ویسے بھی تعطل میں پڑا ہوا تھا, اب آپ کو کیا یہ آرٹیکل 370 کے منسوخی کے بعد آپ کو کیا نظر آتا ہے بھارت کے زیر انتظام کشمیر کا مسئلہ؟
دیکھیے 5 اگست 2019 کو آرٹیکل 370 ایڈوکیٹ ہو گیا. کوئی کشمیر کشمیری نہیں ہے جو اس بات پر خوش ہو کہ 370 کو منسوخ کیا گیا. مثلاً اس وقت جب میں بول رہا ہوں, بہت سارے مین اسٹریم لیڈر جو ہے وہ یا تو جیل میں ہیں یا دائروں میں نظر بند ہیں میری طرح, اور کشمیری ناراض ہیں. دکانیں تھوڑی دیر کے لیے کھلتی ہیں, روزگار کی بات ہے, بعد میں بند ہو جاتی ہیں دکانیں. یونین ٹیریٹری گورنمنٹ, ان کا کوئی تعلق نہیں ہے لوگوں کے ساتھ. یہ جو تھوڑی سی گورنمنٹ یہاں ہے, یونین ٹیریٹری گورنمنٹ ہو گئے, یہ برائی نام ہے. چند افسر لوگ ملتے ہیں صبح جن کو فائل کرتے ہیں, کوئی تعلق نہیں ہے لوگوں کے ساتھ. ہندوستان کی حکومت جو ہے مرکزی سرکاروں کا تعلق نہیں ہے کشمیر کے ساتھ, کوئی بات چیت نہیں ہوتی ہے. یہاں کا مین سٹی جو ہندوستان کا نعرہ لگاتا ہے وہ جیل میں ہے یا ہاؤس اریسٹ ہے. آرمی اپنا کام کرتی ہے, ہمارا کیا تعلق, اور ٹیرر فورسز کرتے ہیں. البتہ آنکڑے جب جمع کرے گی ہوم منسٹری, پھر پتہ لگ جائے گا جس طرح سے 15, 16, 17, 18, 19 میں جہاں لوگ مر گئے ٹیررسٹ بھی بات ٹیررزم کے نام پر مارے گئے, ان بچوں میں دماغ میں پریشانی, کوئی نہیں سمجھتا کہ وہ ان کو ٹیررسٹ کہتے ہیں. کوئی میکنزم نہیں ہے گورنمنٹ آف انڈیا کے پاس. گویا وہ ڈرا رہے ہیں کشمیریوں کو کہ یہاں فوج ہے, یہاں پیرا فورسز ہیں. ایسا نظام ساری دنیا میں اگر ہے تو صرف جموں کشمیر میں. ایک جو گورنمنٹ آئی ہے دلی میں, اس کے ذریعے یہ ہو رہا ہے.
میں ایک بات پوچھنا چاہوں گی آپ سے سیف صاحب, کہ آپ کا کانگریس پارٹی سے تعلق ہے, اور کشمیر میں تو یہ صورتحال بد امنی اور علیحدگی پسندی اور بہت ساری تحریکیں مدتوں سے جاری ہیں, تو کانگریس پارٹی نے بھی تو کبھی کھل کے کشمیر کے بارے میں کوئی ایسا اقدام نہیں کیا جس سے صورتحال بہتر ہو؟
کانگریس پارٹی کا دیکھیے یہ آپ نے بڑا اچھا خوبصورت سوال پوچھا, وہ یہ ہے آئی ایم اے کانگریس مین, مطلب یہ ہے کہ مجھ جیسے لوگ جب سینئر ہو جاتے ہیں ان کو تھوڑا سا تھوڑا سا آزاد ہو جاتے ہیں. مطلب یہ ہے کہ یہاں کا صدر مجھ سے چھیڑ خانی نہیں کرے گا, اس کو پتا ہے کہ میں یہاں کا پریزیڈنٹ 8 برس رہا, مرکزی ورکنگ کمیٹی کا ممبر رہا, یونین میں 2 بار منسٹر رہا, یا تو پھر آپ آپ کی سینیورٹی کا کچھ احترام بغیر کہے ہوتا ہے. تو مجھ سے کوئی چھیڑتا نہیں ہے, میں اپنی آواز خود بن گیا ہوں, کشمیر کی آواز ہوں میں. آئی ہیو جوائن دا پیپل آف کشمیر مچ بیانڈ کانگریس پارٹی, آئی ایم اے کانگریس مین بائی کلچر. کانگریس ہندوستان میں ایک بڑی امید ہے, ورنہ بی جے پی اور آر ایس ایس کا جو فرقہ پرست فرقہ.
مگر صاحب سب خود کشمیر کے لیے آپ کو کیا حل نظر آتا ہے؟
کشمیر کا مسئلہ حل ہونا باقی ہے. کشمیر کا مسئلہ ابھی میں آپ کو ذاتی حیثیت میں کہتا ہوں, اقوام متحدہ کے ایجنڈا میں کشمیر ہے, اس کو حل کرنا باقی ہے, اور لوگوں کی آرزوؤں, لوگوں کی خیالات, لوگوں کی مرضی کے مطابق حل ہوگا. تو ہم کو سیکورٹی فورسز کے ذریعے سے ڈرانے سے کشمیر کا مسئلہ حل نہیں ہوگا. یہ حل طلب مسئلہ ہے, یہ میں مانتا ہوں, ذاتی حیثیت میں کہتا ہوں. میری پوزیشن یہ جو ہے کشمیری کے حیثیت میں کشمیر کے لوگوں سے کشمیر کے مسئلے کے بارے میں پوچھا جائے گا, اور اس کو آخری بار طے ہونا ہے. ہم تو اقوام متحدہ کے ایجنڈا میں ابھی بھی ہیں.
تو سامعین یہ تھے کانگریس کے ایک سینئر رہنما سیف الدین سو صاحب, یہ تھے بھارت کے زیر انتظام کشمیر میں آرٹیکل 370 کے خاتمے کے بعد کی صورتحال کے بارے میں کچھ تبصرے اور کچھ تجزیے. اب ہم بات کرتے ہیں بھارتیہ جنتا پارٹی کے قومی ترجمان وجے سونکار شاستری صاحب سے, جو پارلیمنٹ کے سابق رکن بھی رہ چکے ہیں اور اب اپنی پارٹی کے قومی ترجمان ہیں.
پورے دیش کا کافی ڈیولپمنٹ ہو رہا تھا, لیکن کشمیر کا بالکل وکاس کی دھارا رکی ہوئی تھی, خاص طور سے انفراسٹرکچرز جیسے روڈ کا نرمان, پلوں کا نرمان. وہاں پر جو جنرل پبلک ہے, عوام کے لیے روزگار اتیادی کی ویوستھا کے ساتھ ہر چیز, وہاں ایجوکیشن کے فیلڈ میں کافی پچھڑا پن تھا. تو یہ سب ساری چیزیں تو سیدھے سیدھے دکھائی دے رہا ہے, لیکن دوسرا وہاں کے لوگ جو بالکل نراش تھے, ہتاش تھے, اور الگاؤواد اور آتنکواد سے ایک دم رشتہ ناتا بنا کر کے ایڈجسٹ کر گئے تھے, اب انہیں لگ رہا ہے کہ ان کے جیون میں پریورتن ہو رہا ہے, اور وہ کافی اچھے ڈھنگ سے بھوش کے پرتی بھی اب آسانوت ہوتے جا رہے ہیں. اس کے ساتھ ہی ساتھ دیکھا جائے تو کشمیر میں ہر پرکار کا وہاں پر پربھاؤ پڑا ہے اس کے ہٹنے سے.
لیکن کشمیر سے اگر بات کرو تو انہیں تو یہ شکایت ہے کہ ان کا روزگار کے لیے کچھ ہوا نہ, ان کے کووڈ 19 میں جو سب سے زیادہ ایجوکیشن ہے تو ان کے یہاں تو انٹرنیٹ تک نہیں آتا, تو جو یونیورسٹی اور کالج کے بچے ہیں وہ بالکل ہی زیادہ بڑی تعداد جو ہے وہ لاچار ہے تعلیم حاصل کرنے سے.
دیکھیں یہ بالکل کنفیوز کرنے کے لیے اس پرکار کے سٹیٹمنٹ دیے گئے ہیں, کوئی ویکتی نے کشمیری نے نہیں دیا ہوگا, ساتھی راجنیتک نے دیا ہوگا یہ اسٹیٹمنٹ.
جی نہیں, اسٹوڈینٹس جو ہیں,
اسٹوڈینٹ بھی تو کسی نہ کسی پارٹی سے جڑے رہتے ہیں. دیکھیے وہاں پر ویسے بھی سب کو پتا ہے کہ انٹرنیٹ سروسز روکی گئی تھی, اب دھیرے دھیرے وہاں پر انٹرنیٹ سروسز بحال کی جا رہی ہیں, ابھی 2G تک ہے, دھیرے دھیرے وہاں پر 4G اور آگے کا بھی ساری چیزیں ٹھیک کر کی جائیں گی. میرا یہ کہنا ہے کہ 2G اس سمے کام کر رہا ہے, اور آنے والے سمے میں سب کچھ نارمل رہا, ساری چیزیں رہی, اور وہاں پر الگاواد اور آتنکواد کو ختم کیا گیا تو وہاں پر 4G وغیرہ بھی آئے گا. دوسری بات یہ کہ اب یہ وہی کشمیر ہے جہاں اسکول کالج ٹھیک سے کھل رہے ہیں, اور یہ اگر کرونا پیریڈ نہیں آیا ہوتا تو شاید وہاں پر جس طرح سے ایجوکیشن کا واتاورن بنا تھا اور جو یوتھ تھے ان میں کانفیڈنس آیا تھا کہ وہ بھی بھارت میں بھوش میں ان کا بھی یوگدان ہو سکے گا, تو ایسا ساری چیزیں چل رہی تھی. لیکن باوجود اس کے آج بھی جس طرح سے وہاں آتنکوادی پریاس کیے جا رہے ہیں اور پاکستان کی طرف سے آتنکوادی بھیجے جا رہے ہیں, उनको न्यूट्रलाइज किया जा रहा है और काफी हद तक बहुत सारी जैसे श्रीनगर है या और कुछ ऐसी एरिया है वहां पर अब आतंकवादी नेटवर्क बिल्कुल खत्म कर दिया गया है। तो ये सब सारी चीजें जो हैं वो आपको सामान्य रूप से ये बातें वहाँ के लोगों से कहेंगे तो करेंगे, दो एक छात्रों से अगर इस प्रकार की बातें सुन ली जाती हैं तो वो ऐसा नहीं है कि कश्मीर का वहाँ के लोगों की आवाज है। और मैं आपको इतना जरूर एक चीज बताना चाहूंगा कि पहले का जो जम्मू और कश्मीर था अब वो दो भागों में बटा हुआ है, लद्दाख क्षेत्र अलग है, वहां पर आप देखिए कितना तेजी से डेवलपमेंट हो रहा है। और जहां तक जम्मू की बात है जम्मू में भी पहले भी डेवलपमेंट था, लेकिन कश्मीर जो मुख्य रूप से हम कहना चाह रहे हैं कि कश्मीर का जो क्षेत्र था उसमें भी 5-6 डिस्ट्रिक्ट ऐसे थे जो बहुत ज्यादा डिस्टर्ब थे। अब कुल मिलाकर के जो आतंकवाद का केंद्र था वो सब टूट गया है, छोटी मोटी जगहों पर और है, वहां पर लोकतंत्र बहाल हुआ है, पंचायत लोकल इलेक्शन हो रहे हैं और लोकल इलेक्शन में लोग भागीदारी कर रहे हैं। लेकिन ये सब कठिनाइयां जो पहले की कठिनाइयां थी उनसे बहुत हल्की हैं।
अच्छा, आखिरी सवाल आपसे कि वहाँ पे कांग्रेस के एक रहनुमा है सैफ सो साहब, जिन्होंने सुप्रीम कोर्ट में उनकी बेगम ने दरख्वास्त की थी कि उन्हें घर के अंदर नजरबंद किया हुआ है, उनका ये कहना है कि वहाँ पे कश्मीर के इंतजामिया ने कह दिया कि नहीं वो घर में नजरबंद नहीं है और वो आजाद है, जबकि उनके घर में अंदर से भी गेट को लॉक करके रखा गया है। तो कश्मीर में जो ये लीडर्स का नजरबंद है तो उनकी रिहाई के लिए क्या सोचा आप लोगों ने?
देखिए, सोच का जिनका आपने उदाहरण दिया है मैं उन्हें भली भांति जानता हूँ व्यक्तिगत रूप से भी। मैं 98 में पार्लियामेंट में मेंबर के रूप में वो थे हमारे साथ। ये झूठ बोल रहे हैं, वहां पर कोई भी इन लोगों के साथ जिस तरह का ये लोग कहना चाहते हैं ऐसी कोई स्थिति नहीं है। और रही बात जहां तक वहां पर लीडर्स की, तो उन लीडर्स के खिलाफ एक्शन लिया गया था, जिन लीडर्स में उदाहरण के रूप में अगर आप देखेंगे तो वो जो वहां पर बुजुर्ग नेता गिलानी जी हैं जिनको पाकिस्तान अवार्ड देता है लीडरशिप के पाकिस्तान परस्त होने से कश्मीर पाकिस्तान का नहीं हो जाएगा, बल्कि कश्मीर की जनता वहां पर जिस तरह से ऐसे नेताओं का जवाब दी है और शांति से सारी चीजों को एक्सेप्ट किया है, और तो ये सब सारी चीजें अब बिल्कुल स्पष्ट हो चुकी हैं। और ये 370 के बाद सबसे बड़ा अगर परिवर्तन देखा जाए तो मानवता और इंसानियत की वहां हुई है। और खास तौर से शेड्यूल कास्ट के जो लोग थे, वाल्मीकि समाज के जो सफाई का काम वहां करते थे, उनको बहुत बड़ी फ्रीडम मिली है कि अब वो सामान्य लोगों के रूप में भी नौकरी और काम धंधे कर सकते हैं। नहीं तो ये जो शेड्यूल कास्ट के लोग थे इन लोगों के साथ यही था कि वो कितना भी पढ़ाई लिखाई कर लें लेकिन उनको सफाई के काम के अलावा कोई काम नहीं था।
तो ये थे विजय सोनकर शास्त्री जो भारतीय जनता पार्टी के कौमी तर्जुमान है। और अब इससे पहले के अगले मौजू की तरफ जाए एक मुख्तसर आईडी।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
तो सभी ये गुफ्तगू जारी रहेगी, इसका कुछ हिस्सा हम आपको कल भी सुनवाएंगे। एक साल पहले 5 अगस्त को भारत ने आईन के आर्टिकल 370 को खत्म करके जिस तरह आम जिंदगी की मसरूफियात को मौतल किया था, इसका एक बहुत बड़ा नुकसान तालीमी शोबे को भी हुआ है। इस बारे में मुदस्सरा मंजर की रिपोर्ट सुनिए।
उम्मे कुलसूम यूनिवर्सिटी ऑफ कश्मीर में इकोनॉमिक्स की तालिबा हैं।
जी, सबसे पहले तो हमारी पोस्ट अगस्त, हमारी अगर हम एजुकेशन कश्मीर की बात करें, इट हैज नेवर बीन अ स्मूथ जर्नी। तो हमेशा देयर वर कर्फ्यूज और बाकी चीजें, बट अगस्त के बाद जो हालात थी वो हमारा ऑलमोस्ट 7 to 8 months complete lockdown raha. बिल्कुल इंटरनेट ब्लैक आउट, देयर वाज कम्युनिकेशन ब्लॉकेड. फिर उसके बाद फाइनली हमारी यूनिवर्सिटीज वापस रिज्यूम हुई क्लासेस, बट उसके एक महीना बाद ही कोविड हैपेंड और फिर से हम लॉकडाउन हो गया. इंटरनेट लो स्पीड इंटरनेट इस टाइम पे चल रहा था जो कि पिछले टाइम्स पे नहीं होता था, लेकिन इट हैज एडेड टू द मिजरी क्योंकि यहाँ पे देयर इज लो स्पीड इंटरनेट और यहाँ पे कोई चांस ही नहीं बनता है कि आप जूम जैसी एप्स पे आप क्लासेस ले, क्योंकि एक्सट्रीम बहुत ही खराब हालत है, बहुत ही हॉरिबल क्वालिटी ऑफ वीडियोज है. अगर हमारी क्लास एक घंटे की होती है, ऑलमोस्ट 20 to 25 minutes मैक्सिमम हम उस क्लास से कुछ ले पाते हैं. द रेस्ट ऑफ द टाइम वी आर डीलिंग विद बफरिंग, वीडियो पॉज होना, डिस्कनेक्ट हो जाना आफ्टर एवरी आई थिंक 5 to 10 minutes टीचर का डिस्कनेक्ट होना वीडियो.
तो आप रब्ता कर सकते हैं बाद में, कोई अपने क्वेश्चन अगर आपके हैं तो उन्हें भेज सकते हैं.
एक्चुअली वही तो प्रॉब्लम है, ऑलरेडी इतनी खराब आवाज आती है टीचर की, तो जब वी आर ऑलमोस्ट 80 स्टूडेंट्स इन आवर क्लास, हमारे सबके ऑडियोज म्यूट किए जाते हैं. हमारे टीचर्स दे आस्क अस टू सेंड मैसेजेस कि इफ यू आर कंफ्यूज्ड अबाउट दिस और दैट, बट अगेन इट टेक्स अ लॉट ऑफ टाइम फॉर दैट. स्टडी मटेरियल के बगैर इस टाइम दे ओनली रिलाई ऑन इंटरनेट.
तो सबसे बड़ा मसला इंटरनेट है.
मैं आपको बता दूं, हमारे एग्जाम्स लास्ट ईयर मई में हो कंडक्ट हुए, लास्ट एग्जाम्स हमारे एग्जाम्स दिए गए आई थिंक लास्ट मंथ, और हमें ईमेल करना था अपना आंसर शीट. अगर हमारी डेडलाइन 11 बजे थी, ऑलमोस्ट 1 बजे तक स्टूडेंट्स वर इन अ पैनिक मोड. बहुत सारे स्टूडेंट्स के साथ ये मसला हुआ कि 2 घंटे तक उनका मेल जा नहीं रहा था.
एलिजाबेथ मरियम यूनिवर्सिटी ऑफ कश्मीर में इकोनॉमिक्स की असिस्टेंट प्रोफेसर हैं. मरियम, आप बताइए कि एक साल हो गया, तो इस अरसे में तलबा का जो नुकसान हुआ या वो जो पढ़ाई में पीछे रह गए, उसे कैसे देखती हैं आप?
जिस सेक्टर में इस टाइम कोई उम्मीद नहीं नजर आ रही है, जिस सेक्टर के लिए कोई पॉलिसी नहीं है, दैट इज द एजुकेशन सेक्टर. अब आप ऐसे सोचें कि 5 अगस्त से, अब 5 अगस्त होने वाली है, लगभग हमने 1 महीने में 4 हफ्तों की क्लास दी है, यानी कि क्लासरूम में बैठ के. अगर वो टाइम देखा जाए 5 अगस्त के बाद वाला पूरा नवंबर दिसंबर तक का टाइम, वो टाइम था जब इंटरनेट नहीं था हमारे पास, तो मान लीजिए बिल्कुल डिस्कनेक्ट था. अब आप सोचे, हम ऑनलाइन क्लासेस तो ले रहे हैं, लेकिन वो नाम की ऑनलाइन क्लासेस हैं, क्योंकि जो बेसिक जरूरत है इन ऑनलाइन क्लासेस को खड़ा करने में, वही मिसिंग है. हमारे पास कोई अच्छा इंटरनेट कनेक्शन नहीं है. हम 2G आज, मतलब 21वीं सदी में हम 2G इंटरनेट पे काम कर रहे हैं. मैं बोल कुछ रही हूँ, स्टूडेंट्स कुछ सुन रहे हैं, वहां से वो कुछ देख पा रहे हैं. मैं जो डेरिवेशंस लिख रही हूँ, जहां पर हिसाब या मैथ्स जो हमें दिखवानी होती है, मैं वही पढ़ाती हूँ. मेरे पास बहुत बच्चों के ऐसे फोन कॉल्स आए हैं रोते हुए कि मैम प्लीज आप ये क्लासेस मत लीजिए, हमें टॉर्चर हो रहा है. क्या है ये ऑनलाइन क्लासेस यहाँ पर? ये जो बच्चे हैं मासूम, जिनको जिनके ख्वाब थे कि हम यूनिवर्सिटी की जिंदगी देखेंगे, यूनिवर्सिटी तो खुली नहीं है कभी. मतलब यूनिवर्सिटी तो एक साल से लगभग, मैं मानूंगी एज अ टीचर, आई हैव नॉट डन एनीथिंग इन द यूनिवर्सिटी.
और बास स्टूडेंट्स के पास तो इंटरनेट होगा भी नहीं.
जी, बास स्टूडेंट्स के पास स्मार्टफोन्स नहीं है. हमने ऐसे एक छोटी मोटी अपने जाति तौर पर एक छोटा सा इनिशिएटिव लिया था कि हम स्टूडेंट्स से पूछें कि भाई कुछ लोग हैं जिनके पास स्मार्टफोन्स वगैरह नहीं, तो 2 टाइप के लोग हैं. एक जिनके पास ये अपैरेटस नहीं है, और सरकार ये अज्यूम कर रही है कि सबके पास स्मार्टफोन्स. एंड देन देयर आर सम पीपल जो कश्मीर के उन इलाकों में रहते हैं जहां पर कनेक्शन नहीं है, जहां पर कनेक्टिविटी नहीं है. जैसे गुरेज, मेरा एक स्टूडेंट है जो गुरेज से 45-50 किलोमीटर आया है इस कोरोना वायरस के टाइम पे, हमारा छोटा मोटा सा एक ऑब्जेक्टिव एग्जाम या वाइवा फोन पे देने के लिए. क्योंकि उसका कनेक्शन मिलता नहीं, स्टेट और डिप्रेस लाचार, और उनको लगता है कि कुछ नहीं मिलने वाला है, क्या हम कर रहे हैं.
तलबा के साथ साथ वालिदैन की परेशानी भी कम नहीं. सुहेल बख्शी न सिर्फ एक प्राइवेट स्कूल के डायरेक्टर हैं, बल्कि बच्चों की पढ़ाई के लिए फिक्रमंद एक वालिद भी.
पहले के 1-2 महीने तो बिल्कुल स्कूल्स भी रिस्पॉन्ड नहीं कर पाए, और एकदम कट ऑफ रहे हमारे बच्चे पढ़ाई से. हालांकि पिछली बार जब आर्टिकल 370 का इशू था, तो उस टाइम तो इंटरनेट फैसिलिटीज भी बंद हो गई थी, तो स्कूल्स बिल्कुल कुछ नहीं कर पाए. तो कुछ स्कूल्स ने यहाँ पे सॉल्यूशंस स्टार्ट किए, जैसे कि असाइनमेंट्स हैं, पेरेंट्स जो जो जा पाते थे स्कूल वो जाके वहां से असाइनमेंट्स लाते थे हर हफ्ते, अगले हफ्ते वो असाइनमेंट्स पूरा करके नए असाइनमेंट्स ले जाते थे। लेकिन ये जो COVID-19 का सिचुएशन हुआ है इसमें इंटरनेट क्योंकि खाली 2G हमारा चल रहा है तो इसमें स्कूल्स के पास भी लिमिटेड ऑप्शंस हैं, कुछ का एरिया जो 2G कवरेज है वीक है, कंटिन्यूअस क्लासेस नहीं हो पा रही है। तो एज अ पेरेंट मुझे ये लगता है कि हालांकि COVID-19 से पूरी दुनिया इफेक्ट हो रही है लेकिन जैसे कि बाकी जगहों के बच्चे कूप कर पा रहे हैं उसके लिहाज से हमारे बच्चे पीछे रह रहे हैं। जब हमने क्लासेस स्टार्ट की थी हम स्टूडेंट्स को इंटरेस्टेड रख पाते थे लेकिन अब ये हाल हो गया कि मैं अपने बच्चों का बोलूं आपको कि ऑनलाइन क्लासेस पहले 3-4 घंटे होते थे लेकिन मुझे अब ये लगता है कि बच्चे इंटरेस्टेड नहीं होते ज्यादा क्योंकि वही रूटीन है, टीचर से 1-to-1 डिस्कशन बहुत कम हो पाते हैं, स्क्रीन टाइम भी ज्यादा होने की वजह से उसके भी असरात अलग तरीके के हैं।
मुनीर आलम एक इंजीनियर हैं और श्रीनगर में लॉकडाउन के इन दिनों में तलबा को खुले मैदान में मैथ और फिजिक्स पढ़ा रहे हैं।
जब हम अपने बच्चों की आंखों में देखते हैं ना, we will find the helplessness and hopelessness in their eyes. आवाज ये मैंने उठाने की कोशिश की कि भैया देखो आपने हर एक चीज का यहाँ पे आप पैकेजेस टूरिज्म के दे रहे हैं कि इतना इफेक्ट हुआ, आप इकोनॉमी के इतने पैकेजेस हर बारी कोई ना कोई आपका PM यहाँ पे आके इकोनॉमिकल पैकेजेस दे रहा, कहीं पे आपके पार्लियामेंट ने या कहीं पे J&K की असेंबली में किसी मिनिस्टर ने आज तक एक स्पेशल सेशन मजाल की है कि वो देखें कि जो यहाँ कश्मीरी स्टूडेंट्स हैं इनके एजुकेशन पे और इनके मेंटल हेल्थ पे कितना असर पड़ा है। तो मेरे पास कोई और ऑप्शन ही नहीं था कि मैं खुले मैदान में वहां पे क्लास लूं जहां पे बच्चे इंटरनेट जिनके पास है नहीं वो आ सके। लेकिन हमने इसमें इस चीज का बड़ा ख्याल रखा कि इस वक्त जो ये पेंडेमिक है उसमें जितनी भी SOPs और प्रोटोकॉल्स और गाइडलाइंस WHO की है या हमारे यहाँ पे लोकल गवर्नमेंट की है उनको लेटर एंड स्प्रिट में फॉलो किया जाए।
सही, तो और कितने, कितने स्टूडेंट्स
मेरे दो बैचेस में तकरीबन 70-80 स्टूडेंट्स आते हैं दो बैचेस में।
और टीचर्स आपके साथ और भी हैं?
जो एक और टीचर जुड़ गया फिजिक्स के लिए।
किस क्लास तक आप पढ़ा रहे हैं?
11 और 12 को पढ़ाता हूँ, 10+1, 10+2 जो यहाँ हायर सेकेंडरी जूनियर कॉलेज होता है यहाँ पे सब कॉन्टेक्ट। मैं तो खुद मैथमेटिक्स पढ़ाता हूँ और दूसरा टीचर वो फिजिक्स पढ़ाते हैं, 1-2 दिन में केमिस्ट्री भी स्टार्ट कर रहे हैं।
डॉक्टर असगर हसन समून भारत के जेर इंतजाम कश्मीर में सेक्रेटरी स्कूल एजुकेशन एंड स्किल डेवलपमेंट हैं। इनके ख्याल में 2G इंटरनेट कोई मसला नहीं।
देखिए 2G के बावजूद हमने ऑनलाइन क्लासेस काफी जगह पे चलाई है और उसमें हमारे टीचर्स कुछ लेसन वगैरह रिकॉर्ड करके व्हाट्सएप के जरिए वीडियो पे भेजते हैं, जहाँ जहाँ कई एरियाज में नेटवर्क इम्प्रूव है वहाँ पे उनको जूम एप्लीकेशन है और गूगल क्लासेस वगैरह के जरिए उन तक बात पहुँचाने की कोशिश करते हैं। उसमें डिसरप्शन जरूर होती है। हमने कुछ ऑनलाइन स्किल डेवलपमेंट कोर्सेज, टीचर एजुकेशन कोर्सेज वगैरह किए, 30-40 कैंडिडेट्स होते हैं तो दिल्ली मुंबई से या सिंगापुर से USA कनाडा से वहाँ से बात होती है, उसमें डिसरप्शन जरूर होती है तो लेकिन बात होती है। इसके अलावा हमने इसको सप्लीमेंट करने के लिए TV टेलीविजन जो है DD कशीर है उसके जरिए क्लासेस हम 2-3 घंटे डेली ब्रॉडकास्ट करते हैं लेसन, वो रेडियो कश्मीर और रेडियो जम्मू के जरिए यहीं पर रिलायंस का जो रेडियो है यहाँ पे श्रीनगर में या जम्मू में भी है रेडियो मिर्ची, उनके जरिए भी हमने केबल के जरिए उनके लेसन्स पहुँचाने की कोशिश की है। लेकिन हमारा एक तबका जो था वो जो गरीब बच्चे हमारे पास पढ़ते हैं, हमारे पास आज की डेट में 15 लाख बच्चे पढ़ते हैं, उनमें से जो छोटे बच्चे हैं गरीब बच्चे हैं खासकर, वो उनका एक्सेस नहीं था, उनके पास स्मार्टफोन नहीं थे, उनके पास तो डिजिटल टेक्नोलॉजी ही नहीं थी, रेडियो नहीं है, TV नहीं है, वो कनेक्टेड नहीं है, उनके लिए हमने कम्युनिटी क्लासेस शुरू कर दी है कि अपनी कम्युनिटी में वहीं पर हमारे जो टीचर्स हैं 1,35,000 टीचर्स हैं उनमें से अक्सर टीचर्स लोकल टीचर्स हैं, अपनी लोकेलिटी में उन बच्चों के लिए एक्स्ट्रा क्लास डेली वो लेते हैं।
ज्यादातर के पास नहीं है इंटरनेट, मेरी बात हुई तलबा से भी बात हुई उस्तादों से भी तो उनका ये कहना है कि जूम पे
इंटरनेट,
तो
इंटरनेट की जो हमारी जो 2G है 4G नहीं है और कहीं लैंड ऑर्डर सिचुएशन में वो भी डिस्टर्ब होता है, उसके लिए हमने अल्टरनेटिव टेलीविजन के जरिए क्लासेस चलाई हैं। मैं एक्सप्लोर करता हूँ पॉसिबिलिटी कि हम लोग क्लासेस के बाद अगर कुछ क्वेश्चंस भी ले सकें, जैसे मैं हेलो दूरदर्शन पे प्रोग्राम पे कभी जाता हूँ, इस तरह का हम एक्सप्लोर कर रहे हैं पॉसिबिलिटी।
लेकिन जिन बच्चों का 370 रिवोक होने के बाद नुकसान हुआ
जी,
तो वो तो जारी है
जी, हमने पूरी तरह से जितनी हो सके, देखिए ग्लोबल पेंडेमिक है, मार्च में जब कोविड प्रॉब्लम होने से पहले हमने कोई 40% सिलेबस कवर किया था, बाकी 60% सिलेबस में से भी हम सिलेबस को भी कुछ रीओरियंट कर रहे हैं जितना हम कवर कर सके सितंबर अक्टूबर तक, और फिर ऑनलाइन एग्जाम की पॉसिबिलिटी एक्सप्लोर कर रहे हैं कि बच्चों का साल जाया ना हो जाए एकेडमिक ईयर।
मुदस्सिरा मंजर, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
समीन, अब चलते हैं अफगानिस्तान की सूरत हाल की जानिब, जहां एक जेल खाने पर हमले में न सिर्फ ये कि जानी नुकसान हुआ बल्कि बहुत से कैदी फरार होने में कामयाब भी हो गए। समीन इतलात के मुताबिक कतर में तालिबान के सियासी दफ्तर के सरबरा मुल्ला ब्रदर ने पीर की शाम को अमरीकी वजीर खारजा माइक पोम्पियो के साथ वीडियो कॉन्फ्रेंस के जरिए गुफ्तगू की। तालिबान का कहना है कि उन्होंने अफगान अमन और कैदियों की रिहाई पर तबादला ख्याल किया। इससे कबल अफगानिस्तान के शहर जलालाबाद में जेल के हमले की जिम्मेदारी इंतहा पसंद तंजीम दाइश ने कबूल की थी। समीन, जैसा कि आप हमारी खबरों में सुनते रहे हैं कि तालिबान बाकी कैदियों को रिहा करने की बात कर रहे हैं, जबकि हुकूमत ने इन कैदियों के किस्मत का फैसला करने के लिए आइंदा जुमे को लोया जिरगा तलब किया है। इस वक्त हमारे साथ रिटायर्ड ब्रिगेडियर महमूद शाह साहब हैं, जो अफगानिस्तान और सिक्योरिटी के दीगर उमूर के माहिर हैं। वो इस बारे में कहते हैं,
समझता हूँ कि वहाँ पर IS जो है वो कमजोर है लेकिन वो मौजूद है। मेरे ख्याल में उन्होंने जो मौजूदा सूरत हाल है जिसमें तालिबान और अफगानिस्तान के जो दूसरे स्टेक होल्डर्स है उनके दरमियान बातचीत की लग रही है कि शायद बातचीत हो जाए, मेरे ख्याल में IS ने कोशिश की है कि अपनी प्रेजेंस भी बताए, और ये जो कुवत है ये ऑपरेट कर रही है और तालिबान के साथ जो है ये मुत्तफिक नहीं है। एक तरीके से एक इम्प्रेशन क्रिएट किया जा रहा है कि तालिबान जो है वो सारे जितने भी इस तरह फाइटर हैं उनको कंट्रोल नहीं कर रहे, उनको उनका कंट्रोल उनके ऊपर नहीं है। मेरे ख्याल में ये बात जो है ये साबित करने के लिए इस बातचीत से पहले मेरे ख्याल में इसका मकसद था, और यहाँ पर भी जो इनको लाया गया है तालिबान की कुव्वत को तोड़ने के लिए इनको लाया गया है। इनकी दो मेजर बैटल्स हुई हैं तालिबान के साथ, एक गजनवी के पास जिसमें कोई 300 लोग मरे थे, मेरे ख्याल में वो सबसे मजबूत इनका क्लैश था, तो वो लगता ही है कि इतने मजबूत नहीं है, तालिबान इनको काबू कर सकते हैं। जो कुव्वतें अफगानिस्तान में अमन नहीं चाहती क्योंकि वो अफगानिस्तान को अपने मकासद के लिए पाकिस्तान के खिलाफ इस्तेमाल करना चाहते हैं।
तो अब सदर अशरफ गनी ने ये कहा है कि 7 अगस्त को जिरगे का इनकाद होगा जो ये फैसला करेगा जो बाकी 414 कैदी है उनको रिहा किया जाए या नहीं। तो वैसे जिरगे जो फैसला करते हैं उस पे क्या हुकूमत असरअंदाज हो सकती है?
जिरगे के फैसले के ऊपर बिल्कुल, बल्कि ये जितने भी जिरगे होते हैं हुकूमत की तरफ से बुलाए जाते हैं, उसका मकसद है एक हुकूमत के हाथ मजबूत करना। बेसिकली अमेरिका ने साइन किया कतर में तालिबान के साथ कि हम इतने कैदी आपके छोड़ देंगे, लेकिन उसके बाद जो है उसके ऊपर शुरू हो गया कि वो अफगान गवर्नमेंट छोड़ेगी तो आप अफगान गवर्नमेंट से बात करें, एंड अफगानिस्तान की गवर्नमेंट जो है सॉरी तालिबान जो है उस पे तैयार नहीं थी, और इसमें से शायद कोई अहम तालिबान कमांडर्स होंगे जिनको वो रिलीज नहीं करना चाहते हैं या उसके ऊपर सौदाबाजी करना चाहते हैं। तो मेरे ख्याल में अभी इसके लिए जरगा भी बनाया गया और इसकी उसे पूछा जाएगा कि आप लोग क्या कहते हैं वगैरह वगैरह, और मेरे ख्याल में ये तमाम टैक्टिक्स है طالبان کے اوپر دباؤ لانے کا.
یہ تھے بریگیڈیئر محمود شاہ. اور اب بات کرتے ہیں یہاں واشنگٹن میں کے ٹو انسٹیٹیوٹ میں سیکیورٹی کے امور کے ایک ماہر ڈاکٹر سحر خان سے. ڈاکٹر سحر خان کو امید ہے کہ ان تمام رکاوٹوں کے باوجود افغانستان میں قیام امن کی امید بدستور باقی ہے.
دیکھیے ہر امن مذاکرات میں کچھ نہ کچھ رکاوٹیں تو آتی ہیں, کوئی پروسیس پیس پروسیس جو ہے وہ اسموتھ نہیں جاتا. تو جیسے شروع ہوتا ہے سیز فائر سے, ایک دو دن کے سیز فائر, پھر ہوپ فلی اگر وہ کامیاب ہوں تو پھر وہ سیز فائر بھی آگے بڑھتے جاتے ہیں, یو نو انکریز ہوتے جاتے ہیں. اب یہ تو جو رہائی کی بات, یہ بھی آپ سمجھیے ایک ایک حصہ ہے امن مذاکرات کی, جو میرے خیال میں کافی امپورٹنٹ حصہ ہے. کیونکہ بے شک بہت سے لوگ ایسے پکڑے گئے ہیں جو واقعی طالبان ہیں, جو واقعی آپ سمجھے دہشت گردی میں انوالو تھے, لیکن میرے خیال میں بہت سے لوگ ایسے بھی ہیں جو انوسنٹ ہیں, جن کا جو ہے شروعات کرنا یہ لازمی ہے. کیونکہ ان لوگوں کو بھی یہ احساس ہونا چاہیے کہ ایک انصاف کیا جا رہا ہے, کہ یہ جو امن مذاکرات جو بڑھتے جا رہے ہیں یہ صرف سیاسی نہیں ہے, یعنی یہ خود بھی انوالو ہے اس کے اندر. اینڈ آئی تھنک جو افغانی لوگ ہیں انہوں نے بھی بہت دفعہ یہ کہہ چکے ہیں کہ ان کو لگتا ہے کہ سیاستدان آپس میں بات کرتے ہیں لیکن ایسے بات کرتے ہیں اور ان کا خیال نہیں رکھتے ہیں. تو آئی تھنک اس طرح کے جو پروسیسز جو شروع ہوں گے, خاص طور پہ جرگا جو ہے وہ افغانستان کے جیسے بہت امپورٹنٹ حصہ بھی ہے, تو اس طرح سے پھر لوگوں کو بھی لگے گا کہ انصاف کیا جا رہا ہے. اور یہ جو مذاکرات ہیں یہ ان کا گول جو ہے کہ امن لائے جائے افغانستان میں, کہ یہ واقعی ہم چاہتے ہیں کہ امن لے کر آئیں. تو یہ تو اب شروعات ہے, ہم شور پرابلم سے بات ہوں گی.
لیکن قیدیوں کے بارے میں زیادہ بڑا کنسرن تو افغان حکومت کا یہ تھا کہ وہ زیادہ بڑے جرائم میں ملوث ہیں, اور ایسے جرائم ہیں جن کا فیصلہ ہونا چاہیے عدالتوں کے ذریعے.
ایک لحاظ سے بالکل صحیح بات ہے کہ یہ بے شک اگر پکڑے گئے ہیں تو یہ مجرم ہیں اور عدالتوں کے تھرو ان کا جیسے ڈیسیزن ہونا چاہیے, لیکن افغانستان میں جو عدالت کا سسٹم ہے وہ بالکل ٹوٹا ہوا ہے. اگر ہم سمجھتے ہیں کہ امریکی عدالت کا سسٹم ٹوٹا ہوا ہے یا پاکستانی عدالت سسٹم کا ٹوٹا ہوا ہے, تو افغانستان میں تو پچھلے 30 سال سے تو جنگ ہو رہی ہے. وہاں پہ میرے خیال میں کسی ایسے شخص کو انصاف مل ہی نہیں سکتا, چاہے اس نے جرم کیا ہے یا نہیں کیا ہے. تو اس وجہ سے جرگا آئی تھنک اپنانا جو ہے وہ میرے خیال میں ذرا لاجیکل بات بنتی ہے. لیکن یہ کہنا آئی تھنک یہ بہت ہی جنرل اسٹیٹمنٹس ہیں, جب لوگ کہتے ہیں اور کم از کم سیاستدان کہتے ہیں کہ یہ ایسے مجرم ہیں جو بہت زیادہ خطرناک ہیں اور جن کو پکڑا گیا ہے. بات یہ جو سب سے زیادہ خطرناک مجرم ہوتے ہیں یا وہ ایسے مجرم جو کوئی اسٹریٹجک ویلیو رکھتے ہیں, ان کو جیسے اس طرح کے سواپس میں نہیں رہا کیا جاتا, ان کے لیے ایک باقاعدہ اور نیگوشیشنز ہوتی ہیں. عام طور پہ تو وہ سیکرٹ نیگوشیشنز ہوتی ہیں جو ہمیں بہت بات پتہ چلتا ہے کہ یہ ہوا تھا اور پھر یہ کوئی نہ کوئی شخص رہا ہوا تھا. تو میرا سینس یہ ہے کہ یہ ایک بلینکٹ جنرل اسٹیٹمنٹ کہا جاتا ہے کہ یہ جو 410 ہیں یہ بہت ہی خطرناک ہیں, اور یہ اتنے خطرناک ہیں کہ اگر ان کو رہا کیا جائے سوسائٹی میں تو حالات اور بھی خراب ہو جائیں گے. لیکن اگر آپ کسی بھی بے شک رپورٹر سے بھی پوچھیں آن دا گراؤنڈ یا سیاستدانوں سے پوچھیں آن دا گراؤنڈ کہ ٹھیک ہے ان میں سے ہمیں 5 مجرم کے بارے میں ہی ڈیٹیل میں بتائیں کہ انہوں نے کیا کیا اتنا خراب کہ ان کو نہیں معاف کیا جا سکتا, کہ ان کو عدالت ان کو جیل سے نہیں نکالا جا سکتا, تو اس طرح کی انفارمیشن ہمیں سامنے نہیں آ رہی ہے. تو مجھے یہ لگتا ہے کہ یہ جیسے جنرل اسٹیٹمنٹس کہا جاتے ہیں کہ اگر کوئی جیل چلا گیا وہ اتنا خراب مجرم ہے کہ اس کو دوبارہ سوسائٹی میں نہیں لا سکتے, ایون تو بہت سی ایویڈنس ایسی ہے کہ ان کو جیل میں بیٹھنے سے بہتر یہ ہے کہ ان کو ریہیبلیٹیٹ کیا جائے تاکہ پھر وہ سوسائٹی میں ذرا اچھے کام کر سکیں.
تو سر آخری سوال یہ کہ پھر جو ڈائیلاگ ہے اس کا مستقبل اس وقت کیا ہے؟
اس کا مستقبل جو ہے اب آئی ہوپ, اب میں تو ذرا امید رکھتی ہوں عام طور پہ چیزوں پہ, لیکن آئی ہوپ کہ جو عید پہ جو سیز فائر ہوا ہے اور بے شک یہ جو حملہ بھی ہوا ہے کہ جو کہ امن مذاکرات چلتے جائیں, کیونکہ یہ ابھی امن مذاکرات کے شروع کے ہی دن ہیں. دیکھیں جو پہلا سیز فائر ہوا تھا 2 سال پہلے ہوا تھا, اب یہ اس وقت بہت ہی انوکھا کہا جاتا تھا کہ طالبان نے سیز فائر کیا ہے, واہ کیا بات ہو گئی ہے. اب جو سیز فائر اس عید پہ ہوا کیسے کوئی 5واں یا 6ٹا تھا, تو یہ جتنے بھی ڈیولپمنٹس یہ پازیٹیو ڈیولپمنٹ ہے, کیونکہ آخر میں بہت ضروری ہے کہ طالبان, افغانی حکومت اور جو اور اسٹیک ہولڈرس بھی ہیں وہ ساتھ بیٹھیں اور بات چیت کریں, کیونکہ بات چیت کے بغیر یہ جنگ ختم نہیں ہو سکتی.
یہ تھی ڈاکٹر سحر خان جو واشنگٹن سے بات کر رہی تھیں. اور سامعین اس کے ساتھ ہی اجازت دیجیے شہناز عزیز کو آج کا یہ پروگرام ختم کرنے کی. آئندہ اسی پروگرام میں آپ سے دوبارہ ملاقات ہوگی, اس وقت تک کے لیے خدا حافظ.
پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
یہ وائس آف امریکہ ہے،